वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको यो हो रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
नमस्कार, कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ। वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौ। वैदेशिक रोजगारीको क्रममा ठगीमा परेमा कहाँ सम्पर्क गर्ने, के निशुल्क कानुनी उपचार पाउन सकिन्छ? आज हामी श्रम आप्रवासन विज्ञ वरिष्ठ अधिवक्ता सोम प्रसाद लुइटेलबाट कानुनी कुरा बुझाउँदैछौ। साथमा बोर्ड सचिवालयको जानकारी र महत्वपूर्ण सूचना र सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला।
वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घरोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ।
बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानुनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटीको शुल्कको शोध भर्न समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ।
बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ।
गएको महिना अर्थात् वैशाखमा 74,429 जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ, जसमा 41,324 जना नयाँ व्यक्तिले श्रम स्वीकृति लिएका छन्। चैत महिनामा भने 61,819 जनाले श्रम स्वीकृति लिएका थिए भने 20,545 जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। यो तथ्याङ्क अनुसार विदेश जानेको संख्या झनै बढेको छ। वैशाखमा संख्या बढेसँगै ठगीका घटना बढ्न सक्ने सम्भावना पनि बढ्यो नै। काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले यो हप्ता विभिन्न देश पठाइदिन्छु भन्ने 7 जना व्यक्तिलाई 1,24,00,000 बढी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको छ। ठगी गरेमा उजुरी कसरी गर्ने, के निशुल्क कानुनी उपचार पाउन सकिन्छ? श्रम आप्रवासन विज्ञ वरिष्ठ अधिवक्ता सोम प्रसाद लुइटेल।
विदेश जान नपाइकन ठगिनु भएको भएदेखि उहाँले वैदेशिक रोजगार विभाग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ। विदेशमा गन्तव्य देशमा गइसक्नु भएको छ भने चाहिँ गन्तव्य देशको दूतावासमा चाहिँ उहाँले निवेदन दिनुपर्छ। अब यो सबै निवेदन दिने प्रक्रिया अथवा उजुरीहरू लेख्ने प्रक्रियामा छुट्टै वकिलहरू छैन, केही छैन भनेदेखि मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले सुरुवाती दिनदेखि नै त्यो सहयोगहरू पनि निशुल्क रूपमा उपलब्ध गराउँछ।
विदेशमा पुगिसक्नु भयो तर परिवारले यताबाट निवेदन दिन उजुरी गर्न मिल्छ?
वैदेशिक रोजगारको मुद्दाहरू चाहिँ सरकारवादी फौजदारी मुद्दा भएको हुनाले परिवारको सदस्यहरूले पनि दिन सक्नुहुन्छ। अब कतिपय अवस्थामा चाहिँ सम्बन्धित व्यक्तिसँगै प्रमाणहरू बढी हुने बुझ्नुपर्ने भएको हुनाले उहाँ यतै उपलब्ध हुनुहुन्छ भने त पीडित व्यक्तिले नै उजुरी गर्दा राम्रो हुन्छ। तर जस्तो विदेशमा अलपत्र पर्नु भएको छ अथवा अरू कुनै कारणले पीडित व्यक्तिले उजुरी दिन नसक्ने अवस्था छ भने परिवारको सदस्यहरूले उजुरी दिन सक्छ।
तर यो उजुरी पनि कसरी दिने, के कुरा लेखेर ढङ्ग पुर्याएर दिने भन्ने पनि हुन्छ। कसैलाई उजुरी दिन अथवा निवेदन लेख्न पनि नआउने अवस्था आउँछ, त्यो सिकाउँछ कसले?
अब जिल्ला प्रशासन कार्यालयहरूमा चाहिँ आप्रवासी स्रोत केन्द्र भनेर रहेको छ, त्यसले वैदेशिक स्रोतमा जानु अगाडि पनि परामर्श सेवाहरू उपलब्ध गराउनुहुन्छ जोखिमहरूको बारेमा अथवा कसो कसो प्रक्रिया अप्नाउनु पर्छ भनेर, र कतिपय व्यक्तिहरू ठगीमा परे केही अप्ठ्यारोमा पर्यो भने उहाँहरूलाई हामीले सानो भए पनि कानुनको तालिमहरू दिएका छौँ। त्यो मार्फत आप्रवासी स्रोत केन्द्रका कर्मचारीहरूले सामान्य खालका निवेदनहरू बनाइदिन सक्नुहुन्छ, त्यहाँ निशुल्क रूपमै त्यो निवेदनहरू मस्यौदा गरिदिने व्यवस्था छ। तर यदि उहाँहरूले जाहेरी दरखास्त गर्नु पर्यो, अलिक गम्भीर खालको मुद्दा छ, प्रतिवादीलाई सजाय हुने खालको मुद्दाहरू छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा जाहेरी दरखास्त तयार गर्नुपर्ने हुन्छ। त्यस्तो जाहेरी दरखास्त चाहिँ उहाँहरूले वकिल मार्फत मस्यौदा गर्नुपर्ने हुन्छ। चल्ले वकिलको लागि पैसा तिर्न सक्नुहुन्न त्यस्तो व्यक्तिहरूको लागि चाहिँ हामीले निशुल्क रूपमा कानुनी सहायता उपलब्ध गराउँछौँ। त्यो भित्र चाहिँ जाहेरी दरखास्तको मस्यौदा गर्ने उहाँहरूलाई परामर्श दिने काम पनि पर्छ।
व्यक्तिले चाहिँ जब कानुनी उपचारको लागि अगाडि बढ्नुहुन्छ, प्रक्रिया थाल्नलाई सोच्नुहुन्छ नि, त्यसपछि के बुझ्न आवश्यक छ? जस्तो जति रकम उहाँले बुझाउनु भएको छ त्यो नै असुल उपर हुने हो कि, त्यो प्रक्रियामा रहँदाको समय अवधिको क्षतिपूर्ति पनि पाउने हो कि, खासमा के हुन्छ उहाँलाई न्याय?
यो वैदेशिक मुद्दा चाहिँ हामीले सरकारवादी फौजदारी मुद्दा अन्तर्गत राखेको हुनाले मुद्दाको प्रक्रियामा पीडित व्यक्तिको केही पनि पैसा लाग्दैन। उहाँहरूले उजुरी दिने र आफूसँग भएको प्रमाणहरू वैदेशिक रोजगार विभागलाई अथवा पछि वैदेशिक रोजगार न्यायाधिकरणमा आएर बयान बकपत्र मार्फत खुलाइदिने कुरा मात्रै हो, आफूसँग भएको प्रमाणहरू दिनुपर्ने हुन्छ। र यसमा अरू कुरा भनेको चाहिँ पीडितले ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने, प्रतिवादीको सम्पत्तिहरू छ भने त्यो सम्पत्तिहरू रोका गरियो भनेदेखि पछि निर्णय भइसकेपछि त्यस्तो सम्पत्ति असुल उपर गर्न पनि सजिलो हुन्छ। अब यसमा चाहिँ उहाँहरूले क्षतिपूर्ति पाउने कुरा चाहिँ कानुनमा राम्रो व्यवस्था भएको छ। वैदेशिक रोजगारमा जाने व्यक्तिले बुझाएको रकममा थप 50% क्षतिपूर्ति उहाँले पाउनुहुन्छ। र यदि कामदार विदेशमा अलपत्र परेको केस छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा जाने आउने खर्च पनि त्यस्तो पीडकबाट उहाँहरूले असुल उपर गराउन सक्नुहुन्छ।
हजुर, भनेको कुनै व्यक्तिले 5,00,000 तिरेर जानुभएको छ भने त्यसमा 50% भनेको 2.5 लाख थप हुने हिसाब हो।
यदि कसैले 5,00,000 तिर्नु भएको छ र उहाँले 5,00,000 तिरेको ठरियो भने 50% थप भनेको उहाँले 7,50,000 रुपियाँ चाहिँ पैसा उहाँले पाउनुहुन्छ। सँगसँगै प्रतिवादीलाई चाहिँ जरिमाना पनि हुन्छ र जेल सजाय पनि हुन्छ। भर्खरै नेपाल सरकारले ऐन संशोधन गरेर बढी पैसा लियो, सेवा शुल्क बढी लियो भने सेवा शुल्क बढी लिने व्यक्ति अथवा मेन पावरको इजाजत पत्र खारिज गर्ने व्यवस्था पनि गरेको छ। त्यसैले त्यो डेफिनेटली उहाँहरूको लाइसेन्स पनि खारिज हुन सक्छ।
व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेको हकमा चाहिँ के गर्न सक्छ?
व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा नजानु राम्रो हुन्छ, भर्सक संस्थाका तवरले नि जानुपर्छ। त्यो भन्नुको अर्थ चाहिँ के हो भने, संस्थाका तवरले जाँदाखेरि वैदेशिक रोजगार कम्पनीहरू व्यवसायीहरूले धरी राख्नु भएको हुन्छ, र यदि भोलि तपाईँलाई केही अप्ठ्यारो पर्यो भनेदेखि, मुद्दा गर्नुपर्ने भयो भनेदेखि त्यो धरी रकमबाट पनि तपाईँको क्षतिपूर्तिहरू असुल उपर हुन सक्छ। र सँगसँगै वैदेशिक रोजगारमा संस्कृति लिएर जाने कामदारले चाहिँ वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम योगदान गर्नुभएको हुन्छ, त्यो रकम योगदान गरेको आधारमा उहाँहरूलाई भोलि केही अप्ठ्यारो पर्यो भने उद्धार गरेर ल्याउने अथवा केही घटनाहरू घट्यो भने लासलाई लिएर आउने, परिवारको सदस्यहरूलाई छात्रवृत्ति दिने, त्यो सबै सहयोगको प्रबन्धहरू चाहिँ गरिएको छ, बिमा गरिएको हुन्छ। त्यसैले यदि अप्ठ्यारो पर्यो भनेदेखि भोलि वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत त्यस्तो सहयोगहरू प्राप्त हुन्छ। जो व्यक्ति संस्वीकृति नलिकन जानुभएको छ उहाँले त्यस्तो सहयोग पाउनुहुन्न, व्यक्तिगत तवरले संस्वीकृति लिनेहरूले पनि पाउनुहुन्छ। तर के भने एउटै फरक के हुन्छ भने, व्यक्तिगत तवरलाई जाने जो व्यक्ति हुनुहुन्छ त्यो व्यक्तिले चाहिँ सबै कुरा आफ्नै जिम्मा लिनुपर्ने भएको हुनाले भोलि केही ठगिनु भयो भने त्यस्तो अवस्थामा चाहिँ कोहीबाट रकम असुल पर गर्न सक्ने स्थिति चाहिँ हुँदैन।
के कुरामा जानकारी नहुँदाखेरि न्याय दिन अप्ठ्यारो पर्छ?
एउटा कुरा चाहिँ उहाँहरूलाई थाहै हुँदैन। अब हुन त हामी कहाँ धेरै मान्छेहरू आउनु भएको छ, 36,000 जस्तो व्यक्तिहरू 77 जिल्लाबाट अहिलेसम्म सहयोग पाउनु भएको छ, त्यो पनि सङ्ख्या ठुलै हो। तर अझ धेरै मान्छेहरू ठगिनु भएको छ, पैसै लाग्दैन होइन, अब कागजपत्र पनि हामीले विभिन्न प्रोजेक्टहरू गरेर उहाँहरूको लाग्ने कागजपत्रको पैसा पनि उहाँहरूले तिर्नु पर्दैन। त्यो भएर यो कुरा पनि धेरैलाई थाहा छैन, एउटा चाहिँ उहाँहरूले थाहै पाएको हुँदैन, हामीलाई पनि यसरी सहयोग गर्ने संस्था छ जसले निशुल्क रूपमा मुद्दा लडिदिन्छ भन्ने थाहा छैन, एउटा त्यही हो। अर्को चाहिँ उहाँहरूलाई कसो क्षतिपूर्ति पाइन्छ अथवा पीडकहरूलाई कसो सजाय हुन्छ भन्ने कुरा पनि थाहा छैन, र कहाँ उजुरी गर्ने, कसरी अगाडि बढ्ने भन्ने पनि थाहा छैन, र सँगसँगै प्रमाणहरू कस्तो राख्नुपर्छ, पैसा कसरी बुझाउने भन्ने कुराहरू पनि थाहा छैन. त्यसैले म तपाईँकै रेडियो मार्फत के पनि भन्न चाहन्छु भने वैदेशिक रोजगारमा जति व्यक्तिले कारोबार गर्नुहुन्छ वर्षक ब्याङ्किङ च्यानलबाट गर्नुहोस्, यदि त्यो सम्भव छैन भने कागजमा वैदेशिक रोजगारको प्रयोजन खुलाउनुहोस्. ब्याङ्कबाट हाल्दाखेरि पनि वैदेशिक रोजगार त्यो प्रयोजनमा चाहिँ वैदेशिक रोजगारमा जानको लागि भनेर त्यसरी तपाईँले पैसाहरू हाल्नुभयो भने र उहाँहरूसँग जुन वैदेशिक रोजगारको विषयमा वाट्सएपमा होला मेसेन्जरमा होला तपाईँहरूले च्याट गरेको हुन्छ कुराकानी गरेको हुन्छ भिडियोहरू खिचेको हुन्छ त्यो सुरक्षित राख्नुहोला. त्यस्तो व्यक्तिको सम्पत्ति पनि पत्ता लगाउनु होला. वर्षक चाहिँ नठकिनु होला तर ठगिहाल्नु भने पनि तपाईँले हो त्यस्तो प्रक्रियाहरू सबै पुरा गरेर उजुरी गर्नुभयो भने चाहिँ तपाईँको उजुरी तपाईँकै पक्षमा निर्णय पनि हुन्छ र सँगसँगै तपाईँले भोलि अदालतले दिएको क्षतिपूर्ति पाउन पनि सजिलो हुन्छ. व्यक्तिगत स्वस्वीकृतिमा जानको निम्ति यो सामाजिक सञ्जालले पनि प्रेरित गरेको छ. व्यक्तिगत स्वस्वीकृतिमा जानु पनि नराम्रो चाहिँ होइन तर व्यक्तिगत स्वस्वीकृतिमा जानु भनेको चाहिँ अलिकति प्रोफेसनल पदहरूमा जो व्यक्ति आफ्नो टेक केयर आफै गर्न सक्नुहुन्छ अथवा समस्यामा पर्नुहुन्न पर्नुभयो भने पनि आफैले त्यो कुराहरू चाहिँ छल्ट्याउन सक्नुहुन्छ. त्यस्तो व्यक्तिहरूको लागि मात्रै व्यक्तिगत स्वस्वीकृति उचित हो. जो व्यक्तिलाई सहयोगको आवश्यकता पर्छ भोलि गएर आफ्नो अवस्थाको बारेमा आफैले सबै कुराहरू सल्भ गर्न सक्नुहुन्न त्यस्तो व्यक्तिहरू चाहिँ संस्थागत स्वस्वीकृति लिएर जानु नै राम्रो.
भनेपछि वैदेशिक रोजगारीको क्रममा कसैले ठगिए भनेर थाहा भयो भने उसले निशुल्क रूपमा कानुनी उपचार पाउने व्यवस्था छ.
वैदेशिक रोजगारको सिलसिलामा कोही पनि व्यक्ति ठगिनु भयो जस्तै ठगिनु भयो भनेको अब तपाईँले पैसा दिनुभयो तर विदेश पठाइदिएन अथवा उहाँ भनेअनुसार स्यालेरी पाउनु भएन अथवा उहाँ तपाईँ बेचबिखनमा पर्नुभयो अथवा बाध्यकारीसम्म पर्नुभयो यावत वैदेशिक रोजगारसँग सम्बन्धित जति पनि समस्याहरू छन् त्यो समस्याहरू अब कुनै ठुलो होला कुनै सानो होला त्यो सम्बन्धित तपाईँलाई केही निशुल्क कानुनी सहायता चाहियो भने तपाईँले चाहिँ पिपुल फोरम फर ह्युमन राइट भन्ने अर्गनाइजेसन सम्पर्क गर्न सक्नुहुन्छ. त्यो फोन गरेर अथवा कार्यालयमा आएर अथवा वेबसाइट मार्फत पनि तपाईँहरूले आफ्नो अनुरोधहरू पठाउनु भयो भने त्यसमा चाहिँ व्यावसायिक वकिलहरू मार्फत निशुल्क सेवा प्राप्त हुन्छ.
धेरै समय लाग्ने झन्झटिलो हुने भनेर कति चाहिँ मेलमिलापमा जान पनि खोज्नुहुन्छ होइन मेलमिलाप गरेरै अब कुरा टुङ्ग्याउँ भन्ने हिसाबले तर कानुनी रूपमा गयो भने केही समय लागे पनि असुल उपर्दा राम्रो.
मेलमिलापमा चाहिँ अब अहिले त कानुनी हिसाबले नै मेलमिलाप गर्न पाउने हाम्रो कानुनी व्यवस्था छ. अब त्यो पनि ठिकै हो तर अब अलिक गम्भीर खालका अपराधहरूमा चाहिँ मेलमिलाप गरियो भने फेरि त्यो व्यक्तिले अरू अरू अपराध गरिरहन्छ होइन. सँगसँगै के भने मेलमिलापै गर्नु छ भने पनि अब अलिकति आफ्नो पोजिसन पनि बुझेर जस्तो वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले त बुझाएको रकममा 50% थप हर्जाना पनि पाउनुहुन्छ विदेश जाने आउने खर्च पनि कानुन हिसाबले पाउनुहुन्छ उसलाई चाहिँ जेल पनि हुन्छ जरिवाना पनि हुन्छ भन्दाखेरि कतिपय अवस्थामा यो कुरा नबुझेर अथवा दुईवटाको चाहिँ पावर ब्यालेन्स नभएर थोत्थोरै पैसा पनि मिलिदिनुहुन्छ त्यो हुँदाखेरि चाहिँ प्रतिभागीलाई फाइदा भइरह्यो अनि सँगसँगै फेरि उसले त फेरि अरूलाई ठग्दै हिँड्ने भयो ठगी त रोकिएन त्यो भएको हुनाले अब कानुनी हिसाबले पनि अब कतिपय सानातिना कुराहरूमा मात्रै मेलमिलाप गर्ने हिसाबले भोलि कानुन परिवर्तनको बेला त्यसलाई सच्याउनु पनि पर्छ र सँगसँगै जसले मेलमिलाप गर्नुहुन्छ उहाँले अलिकति कानुनी कुरा पनि बुझेर उहाँले पाउने क्षतिपूर्तिको कुराहरू पनि बुझेर बढीभन्दा बढी क्षतिपूर्ति किनभने बढीभन्दा बढी किन भनेको भने यो चाहिँ मेलमिलाप भन्ने बित्तिकै गिभ एन्ड टेक पनि हो दुइटैको सहमति हुनु पर्यो त्यो भएको हुनाले कम्तीमा तपाईँको सारा रकम त लिनु परिगयो सकेसम्म हर्जना रकममा पनि अलिकति तपाईँले थप रकमहरू लिएर चाहिँ यदि मेलमिलाप गर्न सक्नु हो भने ठिकै हुन्छ तर गम्भीर खालको मुद्दाहरूमा सबै खालको मुद्दामा मेलमिलाप गरिरहने प्रवृत्ति ठिक होइन त्यसलाई कानुनी रूपमा सच्याउनुपर्छ र पीडित व्यक्तिहरूले पनि मेलमिलापमा भन्दा पनि अलिकति गम्भीर अपराधका अभियुक्तहरूलाई चाहिँ सजाय दिलाउनेतर्फ पहल कदमी लिनुपर्छ. यसमा अर्को एउटा पनि त्यो चाहिँ के भन्दाखेरि वैदेशिक रोजगार सिलसिलामा कोही व्यक्तिहरू चाहिँ विदेशमा जानुभयो र अब गरेर अथवा नगरेर उहाँहरू विदेशमा फौजदारी अभियोग लाग्यो उहाँहरूलाई हाम्रो वैदेशिक रोजगारमा गएको कामदार जसले संस्वीकृतिले जानुभएको छ भने विदेशमा चाहिँ मुद्दा लड्नको निम्ति कानुनी सहयोग उपलब्ध हुन्छ. त्यसको निम्ति चाहिँ त्यस्तो जेलमा परेको अथवा त्यस्तो फौजदारी अभियोग लागेको व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले वैदेशिक रोजगार बोर्डमा अथवा सम्बन्धित देशको दूतावासमा निवेदन दिनुपर्छ. त्यस्तो भयो भने चाहिँ उहाँहरूको मुद्दा लड्नको निम्ति कानुनी सहयोग उपलब्ध गराउने व्यवस्था विदेशमा पनि रहेको छ. यो तर्फ पनि म सबै कामदारहरूको र परिवारको सदस्यहरूको ध्यान आकर्षण गराउन चाहन्छु.
उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता सोम प्रसाद लुइटेल. वैदेशिक रोजगारीका क्रममा ठगीमा परे के गर्ने जानकारी दिनुहुँदै वैदेशिक रोजगार बोर्ड सचिवालयले सबै स्थानीय तहलाई रोजगार संयोजकहरूको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ। विस्तृत जानकारीका लागि बोर्ड सचिवालयको वेबसाइट www.feb.gov.np मा हेर्न वा 1141 कल गर्न सकिनेछ। आजलाई कार्यक्रमबाट सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।